الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يرفع الله الذين آمنوا منكم والذين أوتوا العلم درجة. وقال تعالى: ثم أورثنا الكتاب الذين اصطفيناهم من عبادنا. وقال تعالى: ومن يؤت الحكمة فقد أوتي خيرا كثيرا. وقال النبي صلى الله تعالى عليه وسلم: من يريد الله به خيرا يفقهه في الدين. عزیز طلباء، اللہ تبارک و تعالی نے اپنے دین کے علم کے ساتھ ہم کو جو نسبت عطا فرمائی، یہ اللہ تبارک و تعالیٰ کا بہت بڑا انعام ہے جو اس نے ہم پر فرمایا، اور یہ اللہ تبارک و تعالیٰ کا ایک خصوصی انتخاب اور برگزیدگی ہے. باری تعالیٰ فرماتے ہیں: ثم ورثنا الکتاب الذین اصطفیناہم من عبادنا، کہ اس کے بعد ہم نے قرآن کے علوم کا، کتاب کے علوم کا وارث بنایا ان لوگوں کو جن کو ہم نے اپنے بندوں میں سے منتخب کیا، برگزیدہ فرمایا. یہ استفاء ایک خاص قسم کے انتخاب کے لیے اور خاص قسم کی برگزیدگی کے لیے قرآن پاک میں استعمال کیا گیا ہے. زیادہ تر حضرات انبیاء اور رسل اور ملائکہ کے لیے اس کا استعمال ہوا ہے. باری تعالیٰ کا ارشاد ہے: اللہ یستفی من الملائکت رسلا ومن الناس، کہ اللہ تبارک و تعالیٰ فرشتوں میں سے ایسے فرشتوں کو منتخب فرماتے ہیں جو اللہ کے رسولوں اور پیغمبروں تک پیغام لے جانے کا کام کرتے ہیں. ومن الناس، اور لوگوں میں سے، انسانوں میں سے بھی اللہ تبارک و تعالیٰ ایسے افراد کا انتخاب فرماتے ہیں جن کو اللہ تعالیٰ اپنے دوسرے بندوں تک اپنا پیغام پہنچانے کا کام حوالے کرتے ہیں. اللہ یستفی من الملائکت رسلا ومن الناس، اور ان اللہ اصطفى آدم ونوحا وعلى ابراہیم وعلى عمران علی العالمین, کہ اللہ تبارک و تعالیٰ نے منتخب فرمایا حضرت آدم اور حضرت نوح علی نبینا و علیہ الصلوۃ والسلام کو, اور حضرت ابراہیم کے گھرانے کو اور حضرت عمران کے گھرانے کو. یہ استفاء جو ہے وہ ایک خاص قسم کا انتخاب ہے, خاص قسم کی برگزیدگی ہے جو اللہ تبارک و تعالیٰ کی طرف سے عمل میں آتی ہے. تو اللہ تعالیٰ نے قرآن کے علوم کو سیکھنے کے لیے آپ حضرات کا جو انتخاب فرمایا, یہ اللہ تبارک و تعالیٰ کا بہت بڑا انعام ہے. چاہیے کہ ہم اللہ کی اس نعمت کی دل سے قدر کریں. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد حضرت شیخ نور اللہ مرقدہ نے فضائل قرآن میں نقل کیا ہے کہ جس نے قرآن پاک سیکھا اور اللہ تعالیٰ نے اس کو قرآن جیسی نعمت عطا فرمائی, پھر اس نے کسی اور صاحب نعمت کو جس کو دنیا کی کوئی اور نعمت دی گئی ہے اس کے متعلق یہ سمجھا کہ اس کو جو نعمت ملی ہے وہ اس نعمت سے جو مجھے قرآن پاک کی شکل میں دی گئی ہے بہتر ہے, تو اس نے اللہ تعالیٰ کی اس نعمت کی جو قرآن پاک کی شکل میں اس کو دی گئی ہے ناقدری کی. گویا یہ اللہ تبارک و تعالیٰ کی وہ عظیم نعمت ہے کہ دنیا کی کوئی اور نعمت اس کا مقابلہ نہیں کر سکتی. حضرت عبداللہ ابن عمر رضی اللہ تعالیٰ عنہما کی روایت میں نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا ارشاد نقل کیا گیا ہے, لا حسد الا علی اثنین, رجل آتاہ اللہ الکتاب فہو یقوم بہ آناء اللیل و آناء النہار, کہ دو آدمی ایسے ہیں کہ جن کے اوپر رشک کیا جا سکتا ہے, یعنی جن کو اللہ تبارک و تعالیٰ کی طرف سے جو نعمت دی گئی ہے اس نعمت کے متعلق دوسرے لوگوں کو تمنا کرنی چاہیے. یہاں حسد رشک کے معنی میں, غبطہ کے معنی میں استعمال کیا گیا ہے. گویا یہ نعمت تو اللہ کی ایسی ہے کہ جب اللہ نے کسی کو عطا فرمائی ہو تو اس کو دیکھ کر اللہ کے دوسرے بندوں کو اس پر رشک کرنا چاہیے کہ اللہ تعالیٰ ہمیں بھی وہ نعمت عطا فرمائے. وہ کیا ہے؟ پہلی نعمت کہ اللہ تعالیٰ نے اس کو قرآن پاک کتاب اللہ کی نعمت عطا فرمائی, فہو یقوم بہ آناء اللیل والنہار, کہ وہ اس کو لے کر کھڑا رہتا ہے اور اس کا حق ادا کرتا ہے قرآن پاک کی تلاوت کی شکل میں, اس کی تعلیم کی شکل میں, اس پر عمل کی شکل میں. مطلب یہ ہے کہ قرآن ہی اس کا مشغلہ ہے دن اور رات مختلف شکلوں میں, گویا قرآن پاک کے ساتھ اس نے اپنے آپ کو جوڑ رکھا ہے. وہ آدمی اس قابل ہے کہ اس کے اوپر رشک کیا جائے اور ایسی نعمت کی تمنا کی جائے کہ اللہ تعالیٰ ہمیں بھی یہ چیز عطا فرمائیں. تو بہرحال یہ اللہ تعالیٰ نے آپ حضرات کو قرآن پاک کی اس نعمت کو عطا فرمانے کے لیے جو منتخب فرمایا, اور اللہ کی طرف سے آپ کی یہ جو برگزیدگی عمل میں آئی, یہ حقیقت تو یہ ہے کہ اللہ تبارک و تعالیٰ کا بہت بڑا احسان ہے, اور اس کی قدردانی اور اس کا شکریہ یہ ہے کہ ہم اپنی صلاحیتوں کو اور اپنے آپ کو پورے طور پر اللہ کی اس نعمت کو حاصل کرنے کے اندر مشغول کر دیں. یہی اس کی قدردانی اور حقیقی شکر ہے. اللہ تعالیٰ نے آپ کو یہ موقع عطا فرمایا ہے اور یہاں اس ادارے کے اندر اپنے دین کا علم حاصل کرنے کے لیے اللہ تبارک و تعالیٰ نے جو پہنچایا ہے, یہ اللہ تبارک و تعالیٰ کی بہت بڑی نعمت ہے. اللہ کی اس نعمت کی قدردانی یہ ہے, اس کا شکریہ یہ ہے کہ آپ اپنی تمام صلاحیتوں کو اس علم دین کے حاصل کرنے کے لیے भरपूर तरीके से इस्तेमाल करें। आपकी तरफ से इसमें किसी किस्म की कोताही और कमी या गफलत का सुदूर होना नहीं चाहिए। ये अल्लाह की नेमत की कदरदानी यही होगी। अल्लाह ताला ने आपको जो मौका अता फरमाया है इससे भरपूर फ़ायदा उठाएं। ये तालिब इल्मी का जो ज़माना है वही आपके बनने और बिगड़ने का ज़माना है। ये गोया आपके बनने का इसी ये उम्र जो आपकी है, आप उम्र के जिस दौर से गुजर रहे हैं, जिस मंजिल से गुजर रहे हैं, ये वो दौर है कि जिसमें आपको इल्म की तरफ तवज्जो करनी चाहिए और अल्लाह ने इसी उम्र में आपको यहाँ पर पहुँचाया है, तो उसकी कदर पहचानते हुए आप अपनी तमाम सलाहियतों को और अल्लाह तबारक व ताला ने आपको जो असबाब व वसाइल और जो मौके यहाँ पर अता फरमाए हैं उनको भरपूर तरीके से इस्तेमाल फरमा कर इल्म हासिल करने में अपने आप को मशगूल करें। यही गोया उसकी सही कदरदानी है। हमारे असलाफ ने इल्म हासिल करने के लिए कैसी कैसी मेहनतें की, कैसी कुर्बानियाँ दी, कैसे मुजाहदे और मशक्क़तें बर्दाश्त की। हज़रत अबू हुरैरा रदी अल्लाह ताला अन्हु के मुतालिक तमाम कुतुब हदीस में मौजूद है, फरमाते हैं कि मेरे महाजरीन भाई वो तो तिजारती मशगले में थे और जो अनसार हैं वो खेती बाड़ी में। मैं गोया अपने आप को सारी चीज़ें छोड़कर नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के साथ लगा लिपटा चुका था। गोया मेरा हमेशा हुजूरी के पास आना रहना हुआ करता था एक ख़ास इल्म हासिल करने के लिए। या साबे सुफ़ा में हज़रत अबू हुरैरा रदी अल्लाहु ताला अन्हु को मुमताज़ मकाम हासिल था। या साबे सुफ़ा वो जमात थी जिन्होंने अहकाम और दीन हासिल करने के लिए गोया अपने आप को फारिग किया था। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने मस्जिद नबवी में उनके लिए एक चबूतरा बनवाया था, वहीं वो लोग पड़े रहते थे, वहीं गोया उनका क़याम उनके लिए गोया कोई ख़ास गुजर बसर का ज़रिया नहीं होता था। यही मुसलमानों के मेहमान थे, लोग उनकी ज़रूरतें अपने तौर पर पूरी करने का अहतमाम करते थे। तो बहरहाल हज़रत अबू हुरैरा रदी अल्लाह ताला अन्हु फरमाते हैं कभी फाके और भूख की वजह से ऐसी नौबत आती थी कि मैं बेहोश होकर मस्जिद नबवी के मिंबर और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के हुजरे शरीफा के बीच में, यानी वो रियाजुल जन्ना का जो ये है एरिया है, उसमें गिर जाता था बेहोश होकर। लोग यूँ समझते थे कि इसके ऊपर जो है वो जुनून का दौरा पड़ा है, मिर्गी का। ये मिर्गी एक जुनून की एक किस्म है जिसमें आदमी बेहोश हो जाता है, और लोग यूँ समझते थे कि मेरे ऊपर मिर्गी का और जुनून का दौरा पड़ा है। और उस ज़माने में ऐसे आदमी को जो मिर्गी की वजह से बेहोश हो जाता था, होश में लाने के लिए उसकी गर्दन के अंदर एक रग हुआ करती थी, उसको दबाया करते थे तो होश में आता था। जैसे हमारे यहाँ मुख्तलिफ़ तदबीरें कुछ सुंघाया जाता है ताकि होश में आवे, ऐसी मुख्तलिफ़ तदबीरें इख्तियार की जाती हैं। तो उस ज़माने में वो गर्दन के एक मखसूस रग को दबा कर उसको होश में लाने की कोशिश की जाती थी। क्या लोग यूँ समझते थे कि मेरे ऊपर मिर्गी का दौरा पड़ा है और गुजरने वाला मेरी गर्दन पर अपना पाँव रख कर उस रग को दबाता था ताकि मैं होश में आ जाऊँ। हज़रत अबू हुरैरा फरमाते हैं क्या अल्लाह की कसम वो कोई जुनून नहीं था, भूख की वजह से ये कैफियत होती थी। तो बहरहाल हजरात सहाबा रिदवानुल्लाह ताला अलैहि मजमईन ने इल्म हासिल करने के लिए कैसी मशक्क़तें उठाई। हजरत अब्दुल्लाह इब्न अब्बास रदी अल्लाह ताला अन्हुमा जो नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के चचाजात भाई हैं, जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की वफ़ात हुई तो उस वक्त उनकी उम्र ज़्यादा नहीं थी, तकरीबन 12 साल के थे। उन्होंने अपने हम उम्र दूसरे जो थे सहाबा अपने साथी उनसे कहा, भाई देखो नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम तो दुनिया से तशरीफ़ ले गए, अब हुजूर सल्लल्लाहु अलैहि वसल्लम के बड़े बड़े सहाबा जिन्होंने نبی کریم صلی اللہ علیہ وسلم سے علم حاصل کیا ہے وہ موجود ہیں، ہمیں چاہیے کہ ان سے اس نعمت کو اور گویا اس امانت کو حاصل کرنے کی کوشش کریں۔ چنانچہ انہی کے ہم عمر اور جو تھے، حضرت ابو سعید خدری رضی اللہ تعالیٰ عنہ، حضرت زید ابن ثابت رضی اللہ تعالیٰ عنہ، تو ایسے حضرات نے اس کو حاصل کرنے کے لیے بڑی محنتیں کی، اگرچہ اس وقت اور حضرات صحابہ بھی تھے۔ وہ کہتے ہیں جب یہ باتیں ہوئی تو ہماری سمجھ میں نہیں آتا تھا کہ یہ کیا کہہ رہے ہیں، لیکن بعد میں زمانے نے گویا اس بات کو ثابت کیا کہ ان حضرات نے جو محنتیں کی تھی اللہ تعالیٰ نے اس کی وجہ سے ان کو بڑا مقام عطا فرمایا۔ حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ باوجود اس کے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے ساتھ جو ہے رشتہ داری جو تھی، آپ کے چچا داد بھائی تھے، اس کی وجہ سے حضرات صحابہ اکابر صحابہ ان کا بڑا لحاظ کرتے تھے اور ان کو بار بار کہتے تھے کہ آپ جب چاہیں ہمارے گھر پر آئیں، دروازہ کھٹکھٹائیں اور جو چیز ہم سے دریافت کرنا چاہیں کریں، لیکن نہیں، وہ ادب و احترام کا بڑا لحاظ کرتے تھے۔ ایک مرتبہ حضرت عبی بن کعب رضی اللہ تعالیٰ عنہ کے مکان کے باہر دوپہر کے وقت سخت گرمی کے اندر لو چل رہی ہے اور ہوا کی وجہ سے ریت ان کے چہرے اور کپڑوں کے اوپر پڑ رہی ہے، وہ وہاں بیٹھے ہیں باہر اس انتظار میں کہ حضرت عبی رضی اللہ تعالیٰ عنہ جب گھر سے نکلیں گے تو ان سے اس سلسلے میں مسئلہ دریافت کیے بات پوچھوں گا۔ جب حضرت عبی رضی اللہ تعالیٰ عنہ نکلے، انہوں نے ان کو اس طرح بیٹھا ہوا دیکھا کہ ان کا چہرہ اور کپڑے ریت کے اندر گویا اٹے ہوئے ہیں، انہوں نے فرمایا کہ آپ مجھے جو ہے بلا لیتے، دروازہ کھٹکھٹاتے، میں آ جاتا اور آپ کو جو بات پوچھنی ہے آپ پوچھ لیتے۔ اس کے جواب میں انہوں نے عرض کیا کہ نہیں، قرآن پاک میں باری تعالیٰ نے ان لوگوں کے متعلق جنہوں نے دوپہر کو آ کر نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو اپنے حجرہ شریفہ سے باہر نکلنے پر آواز دے کر مجبور کیا، بے ادب بتلایا ہے، ان الذین ینادونک من وراء الحجرات اکثرهم لا یعقلون ولو انهم صبروا حتى تخرج الیہم لکان خیرا لهم۔ یہ قبیلہ بنو تمیم کا جو وفد آیا تھا، ایسے وقت دوپہر کو آیا تھا کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم آرام فرما رہے تھے، انہوں نے حضور صلی اللہ علیہ وسلم کے آرام کا لحاظ کیے بغیر وہ آتے ہی چلا کر آپ صلی اللہ علیہ وسلم کو باہر بلانا شروع کیا۔ نبی کریم صلی اللہ علیہ وسلم تشریف لائے ناگواری کے ساتھ، اس موقع پر یہ آیت نازل ہوئی تو حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ نے اس آیت کو پڑھ کر کے حضرت عبی رضی اللہ تعالیٰ عنہ سے عرض کیا کہ عالم کی حیثیت اپنی قوم میں ایسی ہے جیسے کہ نبی کی اپنی امت کے اندر، اس کا وہی بڑا لحاظ اور ادب ہونا چاہیے، اس لیے میں آپ کو دروازہ کھٹکھٹا کر باہر آنے کی زحمت نہیں دوں گا، بلکہ میں آ کر بیٹھ جاؤں گا آپ کے دروازے پر، اور جب آپ اپنے مقررہ وقت پر باہر تشریف لائیں گے تب ہی میں اپنی جو بات پوچھنی ہے آپ سے عرض کروں گا۔ تو بہرحال اتنا ادب کا بھی ان کے یہاں باقاعدہ لحاظ کیا جاتا تھا۔ حضرت علامہ آلوسی رحمۃ اللہ علیہ نے روح المعانی میں اس واقعے کو نقل کرنے کے بعد لکھا ہے کہ جب سے میں نے یہ واقعہ پڑھا کبھی اپنے کسی استاد کو اس طرح دروازہ کھٹکھٹا کر باہر نکلنے پر مجبور نہیں کیا، بلکہ اگر مجھے ضرورت ہوتی تو میں خود ان کے باہر آنے کا انتظار کرتا، اور وہ خود اپنے وقت پر جب باہر تشریف لاتے تو ان سے دریافت کرتا۔ تو بہرحال میں یہ عرض کرنا چاہتا ہوں کہ حضرات صحابہ نے اور ان کے بعد جو ہمارے اصلاف کرام آئے ہیں، تابعین، تبع تابعین، محدثین، فقہا، انہوں نے علم حاصل کرنے کے لیے کیسی کیسی تکلیفیں اٹھائی، کیسے مجاہدے کیے، کیسی مشقتیں برداشت کی، اپنے آپ کو گویا اس کے لیے وقف کر دیا، قربان کر دیا۔ حضرت امام ابو یوسف رحمۃ اللہ علیہ کا قصہ آپ نفت العرب میں پڑھتے ہیں، ان کی والدہ نے تو ان کو ذریعہ معاش کے طور پر ایک دھوبی کے حوالے کیا تھا کہ وہ اس سے یہی ہنر سیکھیں تاکہ آئندہ ان کی گزر بسر ہو، لیکن وہ امام ابو حنیفہ رحمۃ اللہ علیہ کی مجلس میں جاتے تھے حلقہ درس میں علم حاصل کرنے کے لیے، ان کی والدہ کو یہ ناگوار بھی ہوا اور آ کر امام صاحب سے فریاد کی. امام صاحب نے فرمایا کہ میں دیکھ رہا ہوں کہ یہ پستے کے تیل کا فالودہ نوش فرما رہے ہیں. بعد میں اللہ تعالیٰ نے وہ مقام عطا فرمایا کہ خلفائے عباسیہ کے ہارون رشید کے زمانے میں قاضی القضات کا منصب اللہ تعالیٰ نے عطا فرمایا. لیکن وہ ایسے ہی نہیں تھا, انہوں نے اپنے آپ کو علم حاصل کرنے کے لیے ایسا لگایا. وہ خود فرماتے ہیں میں 29 سال حضرت امام ابو حنیفہ رحمۃ اللہ علیہ کی خدمت میں رہا, اور وہ اس طرح کہ ان کے ہاں فجر کی نماز کے بعد درس شروع ہوتا تھا. ان 29 سالوں میں عید الاضحیٰ عید الفطر بھی آئی, لیکن ان عید کے ایام میں بھی میں نے ہمیشہ فجر کی نماز پورے سال فجر کی نماز اسی مسجد میں جہاں امام صاحب کا درس ہوتا تھا پڑھتا تھا, کبھی اس میں تخلف نہیں. بلکہ ایک مرتبہ ان کے ایک بچے کا چھوٹے بچے کا انتقال ہوا رات کے وقت, تو اس کی تزہیر و تکفین کا کام اپنے اہل خاندان کے حوالے کیا اور خود فرمایا کہ میں تو وہیں امام صاحب کی خدمت میں جاؤں گا. تو بہرحال یہ اتنے طویل زمانے تک جہاں امام صاحب کی صحبت اٹھائی, تو اللہ تعالیٰ نے وہ مقام عطا فرمایا جو ہم اور آپ سب جانتے ہیں. تو بہرحال اس زمانے میں یہ خاص گویا ان حضرات کا وصف تھا اور ان کا ایک مزاج تھا کہ وہ اپنے آپ کو ان چیزوں کو حاصل کرنے کے لیے فارغ کرتے تھے, ہر قسم کے مجاہدے مشقتیں تکلیفیں برداشت کرتے تھے. اللہ تبارک تعالیٰ نے ہم لوگوں کی کمزوری کے پیش نظر اللہ تعالیٰ نے ہمارے اس دور کے اندر ایسے اسباب ایسے وسائل اور وہ ایسے مدارس کا نظام قائم کیا کہ ہمیں کوئی زیادہ زحمت اور تکلیف برداشت نہیں کرنی پڑتی, مختلف ملکوں کی اور شہروں کی خاک نہیں چھاننی پڑتی. بلکہ ایک مرتبہ کسی مدرسے میں داخلہ لینے کے بعد وہیں گویا ہمارا پورا وقت, اگر ہم محنت سے کام لیں تو گویا ہم وہیں سے سب کچھ حاصل کر کے اپنے آپ کو گویا کامیاب بنا سکتے ہیں. یہ اللہ تعالیٰ کا بڑا احسان ہے کہ اس زمانے میں ہماری کمزوریوں کو ملحوظ رکھتے ہوئے اللہ تعالیٰ نے ہمارے لیے یہ آسانیاں پیدا فرمائی. تو اللہ کی پیدا کی ہوئی ان آسانیوں سے فائدہ اٹھانے کی ضرورت ہے, اور اللہ تعالیٰ نے آپ کو یہاں پر پہنچایا. آپ کے اساتذہ منتظمین ان کی پوری خواہش ہے, وہ چاہتے ہیں دل سے کہ آپ یہاں سے کچھ سیکھ کر کے جائیں. آپ کے لیے وہ دن رات محنتیں کرتے ہیں, لگے ہوئے ہیں اپنے آپ کو آپ کی خدمت کے لیے, آپ کے تعاون کے لیے, آپ کی رہنمائی اور رہبری کے لیے, آپ کی تعلیم و تربیت کے لیے پیش کیے ہوئے ہیں, اور ہمیشہ آپ کی طرف گویا متوجہ ہیں اور دل سے آپ کی بھلائی اور خوب گویا خیر چاہتے ہیں. تو گویا یہ اللہ تبارک و تعالیٰ کا بہت بڑا احسان اور کرم ہے کہ ایسے مشفق منتظمین اور اساتذہ اللہ تبارک و تعالیٰ نے آپ کو عطا فرمائے, ایسے اسباب و وسائل عطا فرمائے, ایسی سہولتیں اللہ تبارک و تعالیٰ نے اپنے خزانے غیب سے آپ کے لیے مہیا فرمائی. تو اب ان سارے اسباب و وسائل اور ان ساری چیزوں کی قدر یہی ہے کہ آپ اپنے آپ کو پورے طور پر یکسوئی کے ساتھ علم حاصل کرنے میں ایسا مشغول کریں کہ آپ کی توجہ کسی دوسری چیز کی طرف نہیں ہونی چاہیے. یہ اللہ کی طرف سے ان اسباب و وسائل کا مہیا کیا جانا یہ اللہ کا بہت بڑا انعام ہے, اور اس کی قدر یہی ہے کہ اس سے آپ بھرپور فائدہ اٹھائیں. اگر اٹھائیں گے تو یہی یوں کہا جائے گا کہ اللہ تعالیٰ کی طرف سے آپ کو توفیق عطا کی گئی. اللہ اسباب و وسائل عطا فرمائیں, اور بندہ اللہ کی طرف سے مہیا کیے گئے ان اسباب و وسائل کو بھرپور طریقے سے استعمال کر کے گویا جس مقصد کے لیے وہ اسباب و وسائل اللہ تبارک و تعالیٰ کی طرف سے مہیا کیے گئے ہیں اس مقصد کو حاصل کر لے, تو اسی کو گویا کہا جاتا ہے کہ یہ موفق من اللہ ہے, یعنی اللہ تعالیٰ کی طرف سے اس کو توفیق اللہ کی طرف سے دی گئی کہ اسباب و وسائل بھی عطا فرمائے اللہ نے, اور ان اسباب و وسائل سے فائدہ اٹھانے کی گویا فائدہ اٹھانے کا اس کو موقع بھی دیا اور اس کے دل میں گویا اس کی قدر ڈالی. بعض وہ ہوتے ہیں کہ ایسے اسباب و وسائل مہیا تو ہوتے ہیں لیکن ان سے فائدہ اٹھاتے نہیں, اس کی طرف سے غفلت برتتے ہیں, اللہ تعالیٰ نے جو موقع دیا ہے اس کو ضائع اور برباد کر دیتے ہیں. یہ بڑی محرومی کی علامت ہوتی ہے. تو तो अपने आप को वह इससे बचाने की ज़रूरत है। चाहिए कि आप जो हैं अल्लाह ताला की तरफ से दिए गए इस मौके को भरपूर तरीके से इस्तेमाल करें और अपनी इल्मी अमली सलाहियतों को ज़्यादा से ज़्यादा गोया बनाने उजागर करने की कोशिश होनी चाहिए। इल्मी एतबार से आपको मुताले का अहतमाम करना चाहिए और दर्स की हाजिरी का अहतमाम करना चाहिए और तकरार का अहतमाम करना चाहिए। ये तीन चीज़ें बड़ी अहमियत की हामिल है। हज़रत हकीमुल उम्मत नवर अल्लाह मरकदो फरमाते हैं कि जो तालिब इल्म इन तीन चीज़ों का अहतमाम करे, मैं गारंटी देता हूँ कि अल्लाह ताला उसको ज़रूर इल्म से नवाजेंगे। तो बहरहाल ये तीन चीज़ें, या सबक से पहले जो सबक होने वाला है उसको वह एक दो नज़र देख करके उसको समझने की कोशिश की जाए, ताकि आपका जहन वो कल जो उस्ताद सबक पढ़ाने वाले हैं उसको कबूल करने के लिए तैयार हो जाए। उसके बगैर अगर आप सबक में हाजिरी देंगे तो हो सकता है कि उस्ताद की तकरीर समझ में ना आए। आज हमारे इस दौर के अंदर ये मुताले का जो अहतमाम जो कदीम ज़माने के अंदर था वो बाकी न रहने की वजह से बहुत से तलबा को ये शिकायत होती है कि उस्ताद जो पढ़ाते हैं समझ में नहीं आता। उसकी वजह यही कि उसके लिए जो मुताला मतलूब है, जो तैयारी मतलूब है, वो नहीं की जाती। वह कोताही और कमी हमारी तरफ से होती है, लेकिन अपनी इस कोताही और कमी का इल्ज़ाम हम अपने असातिज़ा पर डालते हैं। फिर सबक की हाजिरी और पाबंदी ये भी अपनी जगह पर बड़ी अहमियत रखती है। अभी मैंने इमाम अबू यूसुफ रहमतुल्लाह अलैह का वाक़या आपके सामने जिक्र किया कि 29 साल में कभी ऐसा नहीं हुआ कि उन्होंने फजर की नमाज उस मस्जिद में न पढ़ी हो जिसमें इमाम अबू हनीफा रहमतुल्लाह अलैह का दरस होता था। हमारे अकाबिर के यहाँ सबक की हाजिरी का बहुत ज़्यादा खसूसी अहतमाम किया जाता था, कभी नागा नहीं, बल्कि हमारे अकाबिर के कलाम में ये बात ख़ास तौर पर गया बतलाई जाती है, ताकीद की जाती है कि एक दिन के नागे की वजह से, एक दिन की गैर हाजिरी की वजह से 40 दिन की बरकत ख़त्म हो जाती है। तो बहरहाल ये पाबंदी सबक की हाजिरी ये भी बहुत अहम है, और उसके बाद तकरार का अहतमाम, जो सबक पढ़ाए उस्ताद के पास उसको दो दो तालिब इल्म मिलकर कर हर एक दूसरे के सामने वो तकरीर जो उस्ताद ने की है पेश करे, ताकि वो सबक अच्छी तरह दिलो दिमाग के अंदर बैठ जाए। ये तो इल्म हासिल करने के लिए, उसके अलावा जो है असातिज़ा का अदब व एहतराम वो भी बहुत ज़रूरी है। ये आजकल जो चूँकि आलात इल्म की ज़्यादती हुई है, कंप्यूटर और ये सीढ़ियाँ, उन कंप्यूटरों और सीढ़ियों की वजह से बहुत सी मरतबा बाज़ तलबा को ये गलत फहमी होती है कि अगर हम उस्ताद के सबक में नहीं भी बैठेंगे तो भी इस सीढ़ी के ज़रिए से या इस तक जो है इस शरह के ज़रिए से हम अपना मकसद हासिल कर लेंगे, तो ये सोच गलत है। अल्लाह तबरक तआला ने इस दुनिया को दारुल असबाब बनाया है और इल्म के लिए सबब के तौर पर अल्लाह तबरक तआला ने उस्ताद ही को गोया तजदीद फरमाया है। अल्लाह ताला इल्म का फैजान उस्ताद के कल्ब के वास्ते से आपके कुलूब पर फरमाते हैं। ये वास्ता जब तक के नहीं होगा वहाँ तक ये इल्म दीन आपको हासिल होने वाला नहीं है। इसलिए ये जो नई नई शुरुआत या ये सीढ़ियाँ और ये जो नई नई शक्लें हैं उससे फ़ायदा उठाने से इनकार नहीं, लेकिन इनको आप उस्ताद का कायम मुकाम न समझें, बल्कि उस्ताद की मजलिस में हाजिरी, दरस में हाजिरी और उस्ताद का जैसा अदब व एहतराम और उनकी दिल में जैसी वक़्त होनी चाहिए। जब तक कि आपके दिल में वो वक़्त नहीं होगी वहाँ तक इल्म से आपको फ़ायदा नहीं पहुँचेगा। हजरत माना कारी सिद्दीक साहब रहमतुल्लाह अलैह ने हजरत माना अब्दुर्रहमान साहब कामिलपुरी रहमतुल्लाह अलैह का वाक़या बयान फरमाया है कि वो जब अपने वतन से पढ़ने के लिए इधर यूपी में आए, सहारनपुर देवबंद, तो फरमाते हैं कि अपने इलाके में मदरसों में जहाँ तक तालीम होती थी वो मैंने मुकम्मल कर ली, और वहाँ से फिर जब यहाँ आने के लिए मेरा इरादा हुआ तो अपने तमाम असातिज़ा से मिल करके आया कि मैं वहाँ पढ़ने के लिए जा रहा हूँ। एक उस्ताद जिनसे इब्तदाई तालीम हासिल की थी, गया भी था कहा उनकी मुलाकात के लिए, लेकिन वो थे नहीं, इसलिए उनकी मुलाकात की नौबत नहीं आई, और मैं, मेरा प्रोग्राम आने का निजाम बन चुका था इसलिए आ गया। का यहाँ आने के बाद जब मेरा दाखिला हुआ और सबक में हाजिरी शुरू की तो कहा कि मुझे किताब समझ में ही नहीं आ रही। हालांकि वहाँ जहाँ मैं पढ़ता था वहाँ तलबा में मैं सबसे ज़्यादा जहीन और होशियार समझा जाता था। मैंने बड़ी कोशिशें की लेकिन वो या कामयाब नहीं हुआ। मैंने अल्लाह ताला से बार बार दुआएं की कि अल्लाह मेरे दिल में ये बात डाल दी जाए कि ये जो रुकावट है वो क्यों है। तो मेरे दिल में ख्याल आया कि मैं फलां उस्ताद के जो है उनसे मिले बगैर आया हूँ। तो यहाँ से कहा मैंने जवाबी ख़त उनकी खिदमत में भेजा। बस वो ख़त वहाँ पहुँचा नहीं था, यहाँ मेरे दिल के ऊपर से वो बोझ हट गया और रुकावट दूर हो गई। और उनका जवाब तो देर के बाद आया। उस जवाब में उन्होंने ये मैंने कहा लिखा था खत में कि मैं जब यहाँ आने वाला था मैं आप अपने तमाम असातिज़ा से मिल कर के आया, आपकी खिदमत में भी आपके मुलाकात के लिए हाजिर हुआ था लेकिन इत्तेफाक से आप मौजूद नहीं थे इसलिए आपसे मुलाकात की नौबत नहीं आई और मेरा आने का निज़ाम बन चुका था इसलिए मैं निकल गया। तो उन उस्ताद ने कहा जवाब में यूँ लिखा कि आप ये जब जाने का हाल मुझे मालूम हुआ और मेरी मुलाकात आपकी हुई नहीं तो मेरे दिल में ये ख्याल आया कि मुझे छोटा समझ करके आपने वह मेरी मुलाकात नहीं की। हालांकि देखिए इन्होंने कोई गुस्ताखी नहीं की थी, कोई उनके उन पर तनकीद नहीं की थी, उन पर कोई एतराज़ नहीं किया था, उनको कोई इजा और तकलीफ नहीं पहुँचाई थी। सिर्फ इतना कि आते वक्त मुलाकात की नौबत नहीं आई, हालांकि गए थे उनके न होने की वजह से मुलाकात न हो पाई, उसके बावजूद इल्म के दरवाजे बंद हो गए। तो इससे मालूम हुआ कि उस्ताद की बड़ी अहमियत है, उसका अदब व एहतराम, और जब तक कि उसकी दिल में सही कदरदानी नहीं होगी वहाँ तक इल्म नहीं हासिल होगा। आज चूँकि ये सब असबाब व वसाइल दूसरे इतने ज़्यादा हो गए हैं कि उनकी कसरत की वजह से बहुत से जहीन और अच्छे तलबा को गलत फहमी होती है और वो उनकी वजह से अपने असातिज़ा का जो अदब एहतराम उनकी कदरदानी जैसी करनी चाहिए उसमें कोताही के मुर्तकिब होते हैं और उसके नतीजे में इल्म से महरूम होते हैं। ये इल्म जो है असल तो अल्लाह ताला अता फरमाते हैं, जब इन चीज़ों का अहतमाम किया जाएगा तो अल्लाह ताला की तरफ से इल्म का फैजान हुआ करता है। इसलिए असातिज़ा का अदब एहतराम उनकी खिदमत ये बड़ी अहमियत रखती। इमाम बुखारी रहमतुल्लाह अलैह ने किताबुल इल्म के अंदर हज़रत अब्दुल्लाह इब्न अब्बास रदी अल्लाह ताला अन्हु का वाक़िया बयान किया कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम क़ज़ाए हाजत के लिए तशरीफ़ ले गए थे। हज़रत अब्दुल्लाह इब्न अब्बास रदी अल्लाह ताला अन्हु ने महसूस किया कि उसके बाद आपको वज़ू की और तहारत की ज़रूरत पेश आएगी, तो वो बाकायदा लोटे में पानी लेकर वहाँ करीब में रख दिया। आप जब फारिग होकर के आए तो आपने पूछा कि ये पानी किसने रखा, बताया गया इब्न अब्बास ने रखा है। उनकी समझ पर और उनकी इस खिदमत से खुश होकर नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने दुआ दिया अल्लाहुम्मा अल्लिमहुल किताब। वह ये खिदमत थी जिस खिदमत पर उनको ये दुआ मिली। और उन्हीं से एक दूसरा वाकया भी मुसनद अहमद के अंदर है कि एक मरतबा नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में रात के वक्त हाजिर हुए थे वो हुजूर सल्लल्लाहु अलैहि वसल्लम की रात की नमाज का हाल मालूम करने के लिए। तो उस मौके पर रात को जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम तहज्जुद के लिए उठे और नमाज की नियत बांधी, ये भी बाद में उठे और वजू करके आपके साथ शरीक हो गए, तो पहले तो वो बाईं तरफ खड़े हुए तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने उनको जो है सर पर हाथ रखकर पीछे की तरफ से खींचकर अपनी दाईं तरफ कर दिया और हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने उनको अपने बराबर खड़ा किया। लेकिन वो बराबर खड़े रहने के बजाय जरा थोड़ा पीछे हट गए, फिर आपने बराबर खड़ा करना चाहा, फिर पीछे हटे। सलाम के बाद नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने उनसे फरमाया कि जब मैं तुमको अपने बराबर खड़ा करना चाहता हूँ तुम थोड़े पीछे क्यों हट जाते हो। तो उन्होंने जवाब में अर्ज़ किया कि एक उम्मती को ये बात ज़ैब नहीं देती कि वो नबी के बराबर खड़ा रहे। उनकी इस जवाब से खुश होकर और उनकी इस अदब से खुश होकर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने अल्लाहुम्मा फक्किहु फिद्दीन की दुआ भी अता फरमाई। तो मैं ये बताना चाहता हूँ कि खिदमत और अदब ये दो चीज़ें ऐसी हैं जो आपको असातिज़ा से करीब करेगी اور اس کے نتیجے میں جو ہے اللہ آپ کے علوم کے اندر برکت دیں گے. ضرورت ہے کہ ان کا بھی اہتمام کیا جائے اور یہاں رہ کر عملی اعتبار سے بھی اپنے آپ کو درست رکھنے کا. میں یہ نہیں کہتا کہ آپ اپنے وقتوں کو عبادات کے اندر گزاریں. طالب علم کے لیے تکرار, مطالعہ, درس کی حاضری اور گویا علم کی محنت سے بڑھ کر اور کوئی عبادت نہیں ہو سکتی. بلکہ حضرت عبداللہ ابن عباس رضی اللہ تعالیٰ عنہ کا اثر ہے کہ وہ گویا رات کا مطالعہ جو ہے, رات علم کا مذاکرہ, یہ رات بھر کی عبادت سے بہتر ہے. طالب علم کے حق میں تو یہی ہے, لیکن البتہ جو فرائض واجبات ہیں ان کی ادائیگی کا اہتمام ہونا چاہیے. اس پڑھنے کے زمانے میں آپ کو اس کی بھی کوشش کرنی ہے کہ نماز با جماعت کہ آپ عادی بنیں, اس میں آپ کی طرف سے کوئی کمی اور کوتاہی نہ ہو. اسی طریقے سے گویا پڑھنے کے زمانے میں جو قرآن پاک کی تلاوت کا بھی اہتمام ہونا چاہیے, سنتوں کا, نماز کی سنتیں جو نماز کے اندر سنن قبلیہ بعدیہ فرائض سے پہلے بات کی وہ, اور خود نماز کی ادائیگی کے اندر جو سنن وغیرہ ہیں ان کا بھی اہتمام ہونا چاہیے. اس کا جتنا زیادہ آپ اہتمام کریں گے اللہ تبارک تعالیٰ اس کی برکت سے آپ کو علوم سے نوازیں گے. صاحب تعلیم المتعلم نے لکھا ہے کہ ایک جگہ سے دو طالب علم جو ہیں ہم عمر اور گویا صلاحیتیں بھی تقریباً دونوں کی یکساں تھی, علم حاصل کرنے کے لیے دوسری جگہ سفر کر کے گئے, اور جب وہاں سے واپس آئے دو سال کے بعد تو ان میں سے ایک تو فقیہ کامل تھا اور دوسرا کورا کا کورا تھا. تو وہاں کے علماء نے گویا اس کی وجہ معلوم کی کہ میں ایسا کیوں, دونوں ساتھ گئے, ساتھ رہے, ایک ہی قسم کے اساتذہ سے علم حاصل کیا, پھر ایک گویا کامل بن کر کے آیا اور ایک جھونکا تم باقی جیسا گیا تھا ویسا آیا. تو انہوں نے جب تحقیق کی تو پتہ چلا کہ جو کامل بن کر کے آیا تھا اس نے سنتوں کی ادائیگی کا بڑا اہتمام کیا تھا, اس کی برکت سے اللہ تبارک تعالیٰ نے اس کو علوم سے نوازا. اس لیے پڑھنے کے زمانے میں جو غفلت عام طور پر طلبہ برتتے ہیں یہ درست نہیں ہے. گویا جو ہے آپ فرائض کے ساتھ واجبات, سنن وغیرہ اپنی زندگی کو سنت کے مطابق ڈھالنے کا اہتمام کریں, اور اسی طرح جو برائیاں ہیں ان برائیوں سے بچنے کا بھی اہتمام ہو. ہر قسم کے گناہ, خاص کر کے آنکھ کی حفاظت, زبان کی حفاظت, کان کی حفاظت, شرمگاہ کی حفاظت, یہ چیزیں بڑی اہمیت رکھتی ہیں کہ اپنے آپ کو بدنگاہی سے بچائیں. ویسے بھی بدنگاہی کے متعلق بزرگوں نے لکھا ہے کہ اس کی وجہ سے طاعت کا نور سلب ہو جاتا ہے. حصول علم سے بڑھ کر بڑی طاعت اور کیا ہو سکتی ہے, لیکن اگر آپ بدنگاہی کے مرتکب ہو رہے ہیں تو اس کی وجہ سے اس کا نور سلب ہو جائے گا اور نتیجہ یہ ہوگا کہ آپ نور علم سے محروم رہیں گے. اس لیے اپنے آپ کو بدنگاہی سے بچانے کا بھی خاص طور پر اہتمام کرنے کی ضرورت ہے. اس زمانے میں طلبہ اس کا بھی بڑا اہتمام کرتے تھے. اسی طرح جو ہے اپنی زبان کی حفاظت, غیبت سے, جھوٹ سے, چغلی سے, کسی کا ٹھٹھا اور کسی کا استہزاء کرنے سے, یا زبان کے جتنے بھی گناہ ہو سکتے ہیں ان سے اپنے آپ کو, اپنے ساتھیوں کو ایذائیں تکلیفیں پہنچانے سے اپنے آپ کو بہت دور رکھنے کی ضرورت ہے. پڑھنے کے زمانے میں بعض طلبا اپنے ساتھیوں کے ساتھ کچھ اس قسم کی زیادتی کر ڈالتے ہیں اور اس کی وجہ سے وہ اللہ تعالیٰ کی گویا ان کے اوپر گرفت ایسی ہوتی ہے کہ وہ ہمیشہ کے لیے علم سے محروم ہو جاتے ہیں. حضرت مولانا علی میاں صاحب رحمۃ اللہ علیہ نے جہاں جو اپنی آپ بیتی لکھی ہے اس میں اس چیز کی طرف خاص طور پر متوجہ کیا ہے کہ بھائی زمانے طالب علم میں بھی گویا کوئی ایسی حرکت ہماری طرف سے نہیں ہونی چاہیے جس سے کسی کی دل آزاری ہو اور اس دل آزاری کے نتیجے میں گویا ہمیں علم سے محروم رہنے کی نوبت آوے. یہ چیز بھی بڑی خطرناک ہوتی ہے, اس سے بھی اپنے آپ کو بچانے کی ضرورت ہے. تو بہرحال ہر قسم کے گناہ جو ہیں اس سے اپنے آپ کو بچانے کا اہتمام کیا جائے, اپنے اوقات کو صحیح گزارنے کی عادت ڈالی جائے, اس کا مزاج بنایا جائے, ایک ٹائم ٹیبل ہو, نظام الاوقات ہو تو اس کے آپ پابند ہوں, کوئی وقت آپ کا जाया और बर्बाद नहीं होना चाहिए। हर वक्त आप अपने काम में मशगूल रहें, या तो आप सबक पढ़ रहे हैं, या तकरार कर रहे हैं, या मुताला कर रहे हैं, या कोई और जो ज़रूरी काम है उसमें मशगूल हैं, आपका कोई वक्त खाली नहीं रहना चाहिए। हमारे असलाब तो को तो वो कज़ाए हाजत के लिए जो जाया करते हैं इस्तिंजा वगैरह में, या खाने के अंदर जो मशगूली होती है, वो वक्त भी बड़ा गिना गुजरता था। बाद जैसे इमाम राजी रहमतुल्लाह अलैह से मनकूल है, वो फरमाते हैं कि ये खाने में और कज़ाए हाजत में जो वक्त जाता है, वो उस वक्त का खाली जाना तबीयत पर बड़ा गिना है। उनको ये भी गवारा नहीं था कि ये वक्त क्यों, क्योंकि वो ज़रूरी चीज़ थी, उसके बगैर चारा ही काम नहीं था, इसलिए मजबूर थे। तो बहरहाल इनकी ज़िंदगियों का हाल ये था कि एक एक लम्हे की कदर करते थे, अपने वक्त को ज़ाया नहीं होने दिया। आजकल हमारे तलबा में जो एक मजलिसबाजी का, उलमा में भी मजलिसबाजी का जो एक मिजाज बनता जा रहा है, बैठे हैं गपशप हो रही है, इससे अपने आप को दूर रखने की ज़रूरत है। शुरू से मिजाज ऐसा बनाया जाए कि आप अपना वक्त उसी में इल्मी चीज़ों में मशगूल करें। हज़रत शेख रहमतुल्लाह अलैह के हालात पढ़िए आप बीती में, हज़रत ने अपने तालिब इल्मी के ज़माने में अपनी जो मशगूली, और उसके बाद भी जिस ज़माने में हज़रत मौलाना खलील अहमद साहब रहमतुल्लाह अलैह की खिदमत में रह कर ये बज़ल वगैरह के बया इमला वगैरह में हिस्सा लेते थे और हज़रत की खिदमत में रहते, उस वक्त भी जहाँ हज़रत शेख ने लिखा है कि दौरान तसनीब कोई मेहमान आ जाता हज़रत के पास हज़रत की मुलाकात के लिए, तो चूँकि वो जो इबारतें तलाश करनी होती थी उनकी तलाश और जस्तजू के दौरान मुझे अपने काम की कोई इबारत मिलती थी तो मेरे पास कापी रहा करती थी, और मैं मौके के इंतज़ार में रहता था कि मुझे चंद मिनट मिलें तो उस इबारत को नकल कर लूँ। तो आने वाले मेहमान उस हज़रत से बात कर रहे हैं, मुलाकात कर रहे हैं, इतने मैं अपना काम कर लिया करता था। तो बहुत से लोग तो ये मंजर देख करके नागवारी की अजीब आदमी है, हम हजरत के पास आए हमारी तरफ ये नज़दीका उठा कर भी नहीं देखता। तो बहरहाल वह अपने एक एक मिनट को पूरे तौर पर वसूल करने का अहतमाम करते थे, और मशगूली का ये आलम था। हजरत फरमाते हैं कि उसी ज़माने में एक मरतबा, यानि तालिब इल्मी के ज़माने में एक मरतबा का मेरे चप्पल कोई चोरी हो गए तो कई दिनों तक चप्पल की ज़रूरत पेश नहीं आई, इसलिए कि मदरसे से बाहर निकलने ही की नौबत नहीं आई। कज़ाए हाजत तो पेशाब पाखाने के लिए अगर जाना होता था तो आम तौर पर वहाँ जहाँ बैतुल खला वगैरह बने हुए होते हैं वहाँ ऐसे एक दो चप्पल पड़े हुए होते हैं आम, जिनको आदमी इस्तेमाल करता है। तो बहरहाल हमारे अकाबिर भी माजी करीब के, उनका यह हाल था, इल्म हासिल करने के लिए उन्होंने अपने आप को ऐसा खपाया और अपने औकात की ऐसी कदर की कि एक लम्हा भी वो ज़ाया नहीं करते। तो अल्लाह ने उसकी बरकत से उनके उलूम से लोगों को ऐसा फ़ायदा पहुँचाया कि आज पूरी दुनिया और या इल्मी दुनिया आपके तसानीफ से और आपके इल्मी फ़ायदा से खूब फ़ायदा उठा रही है। तो ज़रूरत है कि हम जो है अल्लाह ताला ने ये मौका जो आपको अता फरमाया और जो है यहाँ अल्लाह ताला ने पहुँचाया है, तो हर पहलू से अपने आप को, अपने अखलाक को भी दुरुस्त करने का अहतमाम करें, या अच्छी आदतें अपने अंदर डालें, अच्छे अखलाक से अपने साथियों के साथ पेश आएँ, कोई बुरी आदत हमारे अंदर गया घर न करने पाए, पनपने न पाए, इसकी तरफ भी ख़ास तौर पर तवज्जो देने की ज़रूरत है। गया यही तालिब इल्मी का ज़माना जो है आपके बनने और बिगड़ने का है, इसी ज़माने में अच्छी आदतें डालेंगे हर एतबार से तो वह आगे आपकी तरक्की का दरिया बनेगी। इसी ज़माने में अगर खुदा न खास्ता आपने आपको बुरी आदतों के अंदर डाल दिया तो यही आपकी हलाकत का जरिया बनेगी, यही गोया आपके लिए आइंदा ज़िंदगी का एक बड़ा मेयार है, और इसी से आपके मुतालिक कामयाबी और नाकामी का फ़ैसला किया जा सकता है। अल्लाह ताला ने ये जो मौका दिया है इसको गनीमत समझिए, और इस ज़िंदगी में अल्लाह का एक बड़ा करम यह है कि आपके हजरात मुंतज़िमीन जो मुरब्बी हैं और आपके असातिज़ा वो बाकायदा आपकी निगरानी कर रहे हैं, आपकी रहनुमाई कर रहे हैं, आपको हर चीज़ पर वह बतला रहे हैं कि इस मौके पर आपको क्या करना चाहिए। आदाब मुआशरत से भी आपको जो है मुज़य्यन होने की ज़रूरत है, हमें ज़िंदगी किस तरह गुजारनी है, अपने बड़ों के साथ किस तरह पेश आना है, माँ बाप के साथ, भाई बहनों के साथ, असातिज़ा के साथ, अपने साथियों के साथ, गोया हर एक के साथ जिससे हमें वास्ता पड़ता है ज़िंदगी में, हमें किस तरह पेश आना है, वो सारी चीज़ें भी इसी तालिब इल्मी के ज़माने में सीखनी चाहिए। हमारे हजरत तो फरमाते थे कि आप अपने उस्ताद के साथ जो मामला कर रहे हैं, गोया खिदमत का, अदब का, यही खिदमत और अदब का मामला, घर जब जाएंगे तो आपको अपने वालिदैन के साथ, अपने भाई बहनों के साथ करना है, अपनी बस्ती के लोगों के साथ करना है, ताकि लोग यूँ समझें कि ये यहाँ जहाँ पढ़ने के लिए गया था वहाँ से इस तरह के उम्दा आदाब और खसरतें सीख करके आया है। गोया यही मामला जैसा अदब का, एहतराम का आप उस्ताद के साथ कर रहे हैं, वहाँ वतन में घर जाने के बाद वहाँ के सब लोगों के साथ वही खिदमत का मामला करेंगे और उनको राहत पहुँचाने की कोशिश करेंगे। तो बहरहाल ये आदाब माशरत से भी वाकिफियत हासिल होनी चाहिए और कुछ इबादात का मामूल बना लीजिए, या मसलन कुरान पाक की तिलावत का भी अहतमाम हो, रोज़ाना एक मकदार तयशुदा हो। एक मुसलमान की ज़िंदगी में ये ज़रूरी है कि 24 घंटे में कुछ वक्त ऐसा हो जिसमें वो कुरान पाक की तिलावत करें और कुरान का हक, तिलावत का हक अदा करें। तो कुरान की तिलावत, अल्लाह की याद में कुछ वक्त, जैसे सुबह और शाम की तस्बीहात, और इसी तरह तहज्जुद की आदत डालें, ये भी तलब इल्मी के ज़माने में आप आसानी से कर सकते हैं। अगर देर तक मुताला करते हैं रात को 12-1 बजे तक, तो सोने से पहले भी आप तहज्जुद पढ़ के फिर सो सकते हैं और जल्दी सो जाते हैं, और फिर जल्दी उठने की आदत है तो उठकर आप तहज्जुद पढ़ने का अहतमाम करें। तो बहरहाल ये तहज्जुद की आदत भी अगर आप अभी से डाल लेंगे तो उसकी वजह से ये चीज़ ज़िंदगी भर आपका साथ देगी। मतलब ये है कि ये सब खूबियाँ जितनी भी हैं, उन सारी खूबियों को हासिल करने के लिए अल्लाह तबारक ताला ने आपको मौका दिया है और ये ज़माना उसी लिए आपको मुहैया किया गया है, ये असबाब आपके लिए अल्लाह ताला की तरफ से इसीलिए मुहैया किए गए हैं और इस मदरसे में इसीलिए भेजा गया है कि आप अपनी ज़िंदगी को एक ख़ास अंदाज पर डालें, ताकि आइंदा आपकी ज़ात जो है आपके लिए भी ज़िंदगी की कामयाबी की ज़मानत हो और आपकी ज़ात से अल्लाह ताला इल्म का, गोया इल्मी की इल्मी खिदमात लें और आपकी ज़ात से अल्लाह ताला अपने दूसरे बंदों को फ़ायदा पहुँचाएँ। ये उसी वक्त होगा जब इस तलब इल्मी के ज़माने में आप इन चीज़ों की कदर करते हुए उनको हासिल करने का अहतमाम करें। अल्लाह ताला ने ये जो मौका दिया है, इस मौके से फ़ायदा उठाइए, अपने आप को ज़ाया न कीजिए, अपनी सलाहियतों को उजागर कीजिए और अपने ये बड़े जो हैं मुरब्बी, आपके असातिज़ा, आपके मुंतज़िमीन, उनकी हिदायतों को अमली जामा पहनाइए। बहुत से तलबा वो होते हैं कि उनको जब असातिज़ा की तरफ से और मुंतज़िमीन की तरफ से किसी चीज़ पर मुतनब्बेह किया जाता है तो वो नागवारी महसूस करते हैं, गोया वो यूँ समझते हैं कि ये लोग हमारे साथ ज़्यादती कर रहे हैं, हम पर गोया बिला वजह सख्ती कर रहे हैं। हालांकि ऐसा नहीं है, ये तो ये उनकी बड़ी शफकत की बात है कि वो आपको अपनी कोताहियों को, आपकी कोताहियों के ऊपर तंबीह करके उन कोताहियों को दूर करने की मेहनत कर रहे हैं। उनका एहसान मानना चाहिए कि अल्लाह ताला ने उनके दिलों में आपके लिए खैरखाई के जज्बात डाले हैं, उनकी कदर करते हुए उनकी एक एक हिदायत के मुताबिक अपने आप को ढाल कर उससे फ़ायदा उठाने की कोशिश करेंगे तो जहाँ उनकी तरबियत से आपको फ़ायदा हासिल होगा वहाँ दिल से उनकी दुआएं भी मिलेगी। तो बहरहाल ये अल्लाह ताला ने तालिब इल्मी के निस्बत से आपको यहाँ पहुँचा करके अल्लाह का जो बड़ा इनाम हुआ है और जो मौका दिया है, उस मौके से आप फ़ायदा उठाइए। अल्लाह ताला आपको इसकी तौफीक अता फरमाए। मैं भी अब अपनी इस उम्र की मंजिल में कुछ ज़्यादा बोल भी नहीं पाता, ज़्यादा याद भी नहीं रहता, मौलाना के इसरार की वजह से ये चंद बातें आपकी खिदमत में पेश की हैं। अल्लाह ताला इस पर अमल की तौफीक अता फरमाए। दुआ करूँ।